أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله والصلاة والسلام على رسول الله وعلى آله آل الله. سب سے پہلے تو میں حجت الاسلام والمسلمین آقا سید علی مرتضیٰ رضوی صاحب کا مشکور ہوں کہ انہوں نے مجھے دعوت دی کہ میں اس موقع پر ایک نسبتاً ڈیفرنٹ انیوژول موضوع جس پہ عام طور پہ گفتگو نہیں ہوتی ہے اس پہ آپ کے سامنے کچھ آرائز پیش کروں. اور تھوڑا سا اس پر جب میں نے ہوم ورک کیا تو اندازہ ہوا کہ اس پہ الحمدللہ کافی مواد اس حوالے سے ہمارے بنیادی مصادر میں پرائمری ریسورسز میں موجود ہیں. کچھ چیزیں میں آپ کے سامنے پیش کر رہا ہوں اور انشاءاللہ within 3 months میرا خیال ہے کہ ایک مناسب سا ایک ریسرچ آرٹیکل کسی جرنل میں پبلش کروانے کی پوزیشن میں ہوں گا. میں ایک مثالی معاشرے کا قیام, یہ ایک ایسا خواب ہے کہ جس کو نہ صرف یہ کہ مسلمان مفکرین نے بلکہ مسلمانوں سے ہٹ کر ایک عام فلسفی اور ایک عام مفکر نے بھی ہمیشہ سے دیکھا ہے. اور اس کا آغاز پلیٹو سے ہوتا ہے, افلاطون سے, کہ جس نے ایک کتاب ریپبلک کے نام سے لکھی اور ایک ایسی ریاست کا تصور پیش کیا کہ جو ایک آئیڈیل ریاست ہے. اس کے بعد بھی اگر یورپ میں دیکھیں تو سر تھوماس مور نے ایک دوسری کتاب لکھی, ایک تصور پیش کیا, ایک آئیڈیل شہر کا تصور, ایک آئیڈیل ریاست کا تصور جس کو یوٹوپیا کہا جاتا ہے. بعد ازاں یہ لفظ یوٹوپیا اسی معنی کے لیے استعمال ہونا شروع ہو گیا. مسلمانوں میں دیکھیں تو ایک بڑے مفکر اور ایک فلسفی فارابی نے ایک تصور پیش کیا, مدینۃ الفاضلہ کا تصور. اس کی کتاب بھی آراء المدینۃ الفاضلہ. تو مدینۃ الفاضلہ کیا ہے؟ ایک ایسا مدینہ ہے, مدینہ یعنی شہر, ایک ایسا شہر ہے جو تمام تر خوبیوں کا مرکز ہو. یہ جو نام میں نے آپ کے سامنے پیش کیے ہیں یہ ان چند ناموں میں سے ہیں کہ جنہوں نے اس موضوع پر کام کیا, لیکن وہ ایک تصوراتی ریاست, ایک تصوراتی شہر تھا کہ جو ان کی زندگی میں وجود میں نہیں آ سکا, بلکہ حقیقت یہ ہے کہ آج تک وجود میں نہیں آ سکا. جہاں تک اسلام کا تعلق ہے تو اسلام نے ہمیں یہ حکم دیا ہے کہ ہم جو کام بھی کریں اپنی طرف سے کوشش کریں کہ وہ کام ایک آئیڈیل کام ہو, ایک کام پرفیکٹ کام ہو. خداوند عالم نے بھی اس کائنات کو خلق کیا تو پرفیکٹ خلق کیا, اور خداوند عالم نے ارشاد فرمایا کہ الذی خلق سبع سماوات طباقا ما ترى فی خلق الرحمن من تفاوت, کہ خداوند عالم نے جو تخلیق کی ہے آسمانوں کی تو وہ ایک ایسی تخلیق ہے کہ جس کے بارے میں خدا خود کہتا ہے کہ تم خود غور کرو اور دیکھو, فرجع البصر هل ترى من فطور, تمہیں کوئی فلا نظر آتا ہے, کوئی ڈیفیکٹ, کوئی خامی, کوئی کمی اس میں نظر آتی ہے؟ نہیں نظر آتی اس کائنات میں. بس جس طرح خداوند عالم یہ چاہتا ہے کہ ایک آئیڈیل اس کائنات کو خلق کرے, وہ یہ چاہتا ہے کہ ہم بھی جب کسی کام کی طرف جائیں تو اس کام کو ایک آئیڈیل کام کے طور پر بنانے کی کوشش کریں, گو کہ اس کے اندر جو انسانی غلطیاں ہیں, جو ہیومن ایررز ہیں, اس کا آنا لازمی ہے, لیکن کم از کم ہماری طرف سے یہ کوشش ہو کہ وہ کام ایسا ہو کہ اس کے اندر کوئی فلاء نہ ہو, اس کے اندر کوئی خرابی نہ ہو. بہت سے لوگ کہتے ہیں کہ یہ جو کام ہے یہ تو دنیا داری ہے, مکان بنانا, شہر آباد کرنا اور اس طرح کی چیزیں. اس کے بارے میں ایک جملہ تو سب سے پہلے میں آپ کی خدمت میں مولا کائنات امیر المومنین علیہ الصلوۃ والسلام کا پیش کروں. کہ جن کا ارشاد ہے کہ اعمل دنیا کا کانک تعیش ابدا, اپنی دنیا کے لیے اس طرح کام کرو کہ جیسے ہمیشہ یہاں رہنا ہے. اپنے دنیا کے لیے اس طرح کام کرو جیسے کہ ہمیشہ یہاں رہنا ہے. وعمل للآخرتک کانک تموت غدا, और अपनी आखिरत के लिए इस तरह काम करो जैसे कल मर जाना है, आखिरत के लिए इस तरह काम करो जैसे कल हम इस दुनिया से गुजरने वाले हैं। हमेशा तैयार रहो, रेडी रहो यहां से जाने के लिए, लेकिन जब दुनिया के मामलात को बरतना चाहो तो इस तरह ना करो कि दुनिया तुम्हारी हैपजर्ड हो, कोई प्लानिंग ना हो, कोई तरतीब ना हो, कोई आगाज अंजाम ना हो, ये सोच के कि हमें कौन सा यहाँ रहना है, ये सब कुछ धरे का धरा रह जाएगा, इंसान तो यहाँ से चला जाएगा। हम बेशक यहाँ से चले जाएंगे लेकिन हमारे जैसे दूसरे इंसान यहाँ पर आकर आबाद हो जाएंगे। हम नहीं होंगे तो हमारे बाद आने वाली नस्लें होंगी। ये जो हम कोई काम करते हैं, कोई मंसूबा बनाते हैं, सिर्फ अपने लिए तो नहीं बनाते। आज जिन चीज़ों को हम अवेल कर रहे हैं, जिनको हम एंजॉय कर रहे हैं, जिनको हम यूटिलाइज कर रहे हैं, वो हमसे पहले वाले बनाकर चले गए। जिस इमारत में हम लोग बैठे हुए हैं, ये इमारत भी एक अजीम रहनुमा कह लें उनको, आप सोशल वर्कर कह लें, कि उनका अगर भोजानी का एक ख्वाब था कि एक ऐसा स्कूल वजूद में आए, वो स्कूल बनाकर इस दुनिया से चले गए, शहीद कर दिए गए। लेकिन आज देखें वो ये स्कूल मौजूद है, ये इमारत मौजूद है, और न सिर्फ ये कि स्कूल है बल्कि एक मल्टीपर्पज कम्युनिटी सेंटर है। तो किसी काम को जब इंसान अंजाम देता है तो ये सोचकर ना करे कि बस ये खत्म होने वाला है, इस तरह करो। मौला फरमाते हैं कि अन्नका ताईशो अबदा, जैसे तुम्हें हमेशा रहना है, तुम्हें नहीं रहना तो कोई बात नहीं, दूसरे लोग यहाँ पे रहेंगे। और जहां तक इस बात का ताल्लुक है कि इन चीजों ये चीजें दुनियादारी हैं, तो ये चीजें दुनियादारी उस वक्त होंगी कि जब हम इसी को अपना ओढ़ना बिछोना बना लेंगे। जो भी वसायल जिंदगी है, खा वो मकान है, खा वो कार है, खा वो नौकरी है, खा वो कारोबार है, ये सब वसायल जिंदगी के उसूल का जरिया है, या वसायल जिंदगी है, ये मकसद जिंदगी नहीं है। ये बात अगर पेश नजर रहे उसके बाद आप जो चाहे करें, कि मकसद जिंदगी एक मोमिन का कुछ और है, और ये जो चीजें हैं जिंदगी गुजारने के वसायल हैं। शेख सादी ने कुछ अशार इस हवाले से बयान किए हैं, कहते हैं इमाम खुमैनी को ये अशार बहुत पसंद थे शेख सादी के, कि जिसमें शेख सादी कहते हैं कि ये दुनिया ऐसे है जैसे कि पानी, और इस पर तुम ऐसे हो जैसे कि कश्ती। कश्ती जब तक पानी के ऊपर चलती रहे उस वक्त तक ये पानी भी नेमत है और तुम्हारा सफर भी चलता रहेगा, लेकिन अगर ये पानी कश्ती के अंदर आ जाए, अगर कश्ती के ऊपर पानी सवार हो जाए, कश्ती को पानी पे होना चाहिए ना कि पानी को कश्ती के ऊपर, अगर पानी कश्ती के अंदर आ जाए तो ये बहुत बड़ी मुसीबत हो जाएगी। तो ये जो दुनिया है ये ऐसे ही है जैसे कि पानी, और हमारी जिंदगी ऐसे है जैसे कि कश्ती। जब तक हम इनको वसायल जिंदगी समझते रहेंगे, इनके जरिए अपना सफर तय करते रहेंगे, लेकिन अगर ये हम पर हावी हो जाए, अगर जिंदगी मकान की खातिर हो, अगर जिंदगी नौकरी की खातिर हो, अगर जिंदगी कारोबार की खातिर हो, इवन ये कि अगर जिंदगी का मकसद बीवी बच्चे ही क्यों ना हो जाएं, तो इसका मतलब ये है कि असल मकसद जो है उसको हमने फरामोश कर दिया। एक इस्लामी रियासत, एक मुसलमानों की रियासत, एक ऐसी सरजमीन के जिसमें कुफ्र और शिर्क ना हो बल्कि तौहीद हो, ये बहुत बड़ी नेमत है। इमाम हुसैन अलैहिस्सलाम ने दुआ अरफा में इस तारीफ इशारा किया और फरमाया बारिला तेरा शुक्र है कि एक ऐसी सरजमीन में तूने मुझे पैदा किया कि जो इस्लाम की सरजमीन है, जहाँ कुफ्र और शिर्क नहीं है। ये खुद एक बहुत बड़ी नेमत है अगर हम इसको महसूस करें। ये हमारी अप्रोच बन गई है कि हम इस्लामी रियासत को छोड़ के, मुसलमानों की सरजमीन को छोड़ के, तौहीद वाली सरजमीन को छोड़ के कुफ्र और शिर्क वाली सरजमीन पर जाना चाहते हैं और वहां जाके खुश होते हैं। अगर किसी की जरूरत है तो बेशक जाए वो, लेकिन इस बात पर खुश होना कि इस्लामी रियासत के बजाय हम कुफ्र और शिर्क की रियासत में रहें, ये कम से कम आइमा ताहिरीन की पॉलिसी नहीं है। वो इस बात पर शुक्र अदा करते हैं कि हम ऐसी रियासत में हैं कि जो मुसलमानों की रियासत है। और एक मुसलमानों की रियासत में कैसा माशरा होना चाहिए, कुरान करीम ने इस सिलसिले में हजरत इब्राहिम अलैहिस्सलाम की ये दुआ बयान की है कि वह इस खाला इब्राहिम रब्बिज अल्हाजा बलदन आमनौ वर्जुक अहलहू मिनस समरात मन आमन मिनहुम बिल्लाह वल यौमिल आखिर। कि इब्राहिम अलैहिस्सलाम ने कहा कि बारिलाह इस शहर को अमन का गहवारा करार दें और यहां के रहने वालों के रिस्क में फरावानी अता फरमा। ये दो चीजें हैं जो इब्राहिम अलैहिस्सलाम ने उस शहर के मक्का के बारे में दुआ की, ये दो बुनियादी देखें जरूरियात हैं, एक है अमन और एक है रिस्क की फरावानी। कोई भी शहर की प्लानिंग हो, शहर के लिए कोई भी मनसूबाबंदी हो, कोई भी चीज हो, उसमें ये दो बुनियादी नुकात हैं। आजकल तो हर शख्स इस चीज को इस कदर समझ गया है कि अगर किराए का मकान भी लेना चाहता है तो सबसे पहले ये मालूम करता है कि उस इलाके में अमन व अमान की कैफियत कैसी है, ये भी मालूम कर लेता है कि उस इलाके के आसपास किस किस्म के लोग हैं, किस किस्म की पार्टियां हैं, किन तंजीमों के झंडे लगे हुए हैं, जिससे अंदाजा हो जाता है। अब तो यहां तक बात पहुंच गई है कि लोग ये पूछते हैं कि आसपास कोई मस्जिद तो नहीं है, कोई ऐसी वाली मस्जिद कि जिससे आगे चलकर खतरा हो सकता हो। तो बात यह है कि इंसान की प्रायोरिटी जो है वो सिक्योरिटी है, कि पहले सबसे पहले सिक्योरिटी है, जान है तो जहान है, बाकी सारी फैसिलिटीज हैं। तो इब्राहिम अलैहिस्सलाम इसी जानिब इशारा कर रहे हैं कि बारिला इस शहर को अमन अता फरमा, वो शहर जो एक आइडियल शहर है उसमें अमन होना चाहिए। तो हमारी भी प्लानिंग, किसी भी किस्म के शहर की प्लानिंग हो, उसमें इस बात को प्रायोरिटी देनी चाहिए कि ऐसा रीजन, ऐसा इलाका हो जहां अमन व अमान को सिक्योर किया जा सके। दूसरी चीज है रिस्क। इंसान को जिंदगी गुजारने के लिए वसाइल जिंदगी की जरूरत है, वो वसाइल ऐसे हों कि जो उसके लिए इजी एक्सेसिबल हों, ऐसा ना हो कि वसाइल जिंदगी के भाग दौड़ में इंसान इस कदर मसरूफ हो जाए कि बाकी तमाम चीजें उससे रुखसत हो जाएं, मौका ही ना मिले। तो इब्राहिम अलैहिस्सलाम की इस दुआ को अपने पेशे नजर रखकर उसमें भी अगर आप देखें तो एक नंबर पर अमन अमन है और दूसरे नंबर पर रिस्क है। पहले नंबर पर अमन की दुआ उन्होंने की, उसके बाद रिस्क की फरावानी की बात की। तो सबसे पहले सिक्योरिटी है, उसके बाद दीगर वसाइल की बात आती है। अमीर अल मोमिनीन ने एक खुतबे में, एक तवील खुतबा है नजल बलागा का, खुतबा कासिया, उसके एक हिस्से में गुज़िश्ता कौमों के अहवाल को बयान किया है कि पिछली जमाने की जो कौमें थी वो कैसी थी। तो उन कौमों के बारे में फरमाते हैं कि गुज़िश्ता कौमों को देखो, जब वो एक दूसरे से मुत्तहिद थे, उनके दिल और नजरियात यकसा थे, एक दूसरे के यावर और मददगार थे, शमशीरें एक दूसरे की मदद के लिए उठाते थे, उनके अज़्म और इरादे एक थे। क्या वो जमीन के मालिक नहीं थे और दुनिया पर हाकिम नहीं थे? एक ऐसा माशरा कि जिसके अंदर लोग एक दूसरे के साथ तआवुन करने वाले हों, उनके नजरियात एक जैसे हों, उनकी फिक्रें हम आहंग हो और एक एक दूसरे का दिफा करने वाले हों, जैसे मौला फरमाते कि उनकी शमशीरें, उनकी तलवारें एक दूसरे की मदद के लिए होती थीं, यानी एक दूसरे की हिफाजत के लिए पेश पेश हों। तो ऐसा माशरा मौला फरमाते हैं कि गुज़िश्ता जमाने में भी जो ऐसा माशरा था तो वो जमीनों के मालिक हुआ करते थे। जमीनों के मालिक से मुराद ये है कि उनका माशरे पर कंट्रोल होता था, होल्ड होता था और दुनिया पर वो हाकिम थे। वही लोग हाकिम होते थे जिनके दरमियान आपस में इत्तेहाद होता था, जहनी हम आहंगी होती थी, फिक्री और नजरियाती हम आहंगी हुआ करती थी, एक दूसरे का दिफा करते थे, एक दूसरे को सपोर्ट किया करते थे। इसके बाद एक और भी जुमला है जिसको मैं बयान नहीं कर रहा, लेकिन इससे अंदाजा होगा आपको कि किस तरह से एक माशरे में इंसान को रहना चाहिए। उसके बाद वाले कायनात ने एक दूसरे खुतबे में इरशाद फरमाया कि किस किस्म की आबादी होनी चाहिए। फरमाते हैं कि वस्कुनिल अमसार अल इजाम, बड़े शहरों में रहो, ऐसे शहर जिसकी मिसाल आगे आ रही है, ऐसे शहर में रहो जो बड़ा शहर है और उसमें ज्यादा लोग होते हैं। और फइन्नहा जमाउल मुस्लिमीन, क्योंकि इसमें मुसलमान बड़ी तादाद में रहते हैं, ऐसे शहर में रहो जो बड़ा शहर हो जहां मुसलमान ज्यादा रहते हो। अच्छा, अब तो हम रहते ही अल्हम्दुलिल्लाह एक ऐसे मुल्क में जहां 95% तो मुसलमान है, लेकिन अब मामला ये हो गया है कि मुसलमानों में भी तख़सीस हो गई है, तो ऐसे शहरों में रहो या ऐसे इलाके में रहो जहां मोमिनीन रहते हो, क्योंकि मुसलमान मुसलमान को कबूल करने के लिए तैयार नहीं है, मुसलमान मुसलमान को मुसलमान नहीं समझता और उसको दायरा इस्लाम से बाहर करार देने पर तुला हुआ है। तो एक ऐसा माशरा जहां मुसलमान मुसलमान को मुसलमान नहीं समझ रहा, जहां मुसलमान मुसलमान का खून बहाना जायज समझ रहा है बल्कि सवाब का काम समझ रहा है, वहां ज्यादा जरूरत है कि ऐसे लोग रहें जो सही इस्लामी फिक्र रखने वाले हों। پھر فرماتے ہیں کہ وحذر منازل الغفلہ والجفا وقلت الاعوان علی طاعت اللہ، اور ایسے جگہوں سے پرہیز کرو، ایسی جگہوں سے بچو کہ جہاں غفلت ہو، جہاں انسان کو رہنے کے لیے بہت ساری سہولیات تو میسر ہوں لیکن انسان کے دل پر غفلت کا پردہ پڑ جائے. ایسے علاقے ہیں، ایسی آبادیاں ہیں، خود میں جہاں رہتا ہوں جس جگہ آغا صاحب جانتے ہیں، رہنے کے لیے بنیادی سہولیات کے اعتبار سے بہت اچھی جگہ ہے لیکن غفلت ہے، اذان نہیں ہوتی ہماری. اذان نماز پڑھنا ہوتا ہے تو ہم فرادہ نماز پڑھتے ہیں، جماعت کے ساتھ نہیں پڑھتے. اگر جمعرات کی شب ہے تو کوئی نہ دعائے کمیل ہے نہ کوئی کہیں دعائے ندبہ ہے جمعہ کی صبح، ایسی کوئی چیز نہیں. یہ سب چیزیں ہم ٹی وی پہ چلا رہے ہیں، کمپیوٹر پہ دے لیں، ٹی وی پہ دیکھ لیں، لیکن وہ معاشرہ ہی نہیں ہے. تو ایسے معاشرے میں جب انسان مسلسل رہتا ہے کہ جہاں کا کلچر ڈفرینٹ ہے، جہاں آپ کے پاس اسلامی شاعر نہیں ہیں، تو مسلسل جب ایسے معاشرے میں انسان زندگی گزارتا ہے تو غفلت کا شکار ہو جاتا ہے. اس کے مقابلے میں ایک ایسا معاشرہ کہ جہاں پر آپ دیکھیں گے کہ ہر طرف مومنین کی آبادی ہے، جہاں شب جمعہ آپ کو دعا کی آواز آئے گی، جہاں مسجد میں گہما گہمی ہوتی ہے، جہاں نماز ہوتی ہے جماعت کے ساتھ، جہاں زیارت وارثہ ہوتی ہے، زیارت عاشورہ ہوتی ہے، اس معاشرے کی بات اور ہے. اس کی قدر و قیمت کا احساس انسان کو جب ہوتا ہے جب اس معاشرے سے ذرا دور رہے. تو ایسے معاشرے فرماتے ہیں، ایسے معاشرے میں نہیں رہو کہ جہاں غفلت ہو، کہ انسان خود بھی غفلت کی زندگی گزارے اور پھر اس کے بعد جو اس کی نسل ہے، اس کی جو اولاد ہے، وہ اسی غفلت کے ساتھ زندگی گزارتی رہے. والجفا، اور ایسے معاشرے میں زندگی نہ گزارو کہ جہاں جفا ہو. آج کل تو گلی گلی میں جفا ہے، انسان انسان سے خوفزدہ ہے، انسان انسان سے ڈرا ہوا ہے، دروازہ آپ کھلا نہیں چھوڑ سکتے، غلطی سے بھی کھلا نہیں چھوڑ سکتے. ایک ایسے معاشرے میں کہ جہاں انسان کی کیفیت یہ ہو کہ انسان انسان سے ڈر رہا ہے، انسان پڑوسی سے ڈرتا ہے، انسان نہیں چاہتا کہ اس کے بارے میں اہل محلہ کو پتہ چلے کہ یہ کہاں جاتا ہے اور کہاں سے آتا ہے اور کیا کرتا ہے. کیسا عجیب معاشرہ بن گیا ہے. کسی نے کہا ہے کہ سانپ ڈستے نہیں ہیں سانپوں کو، آدمی آدمی کو ڈستا ہے. یہ کیفیت ہو گئی ہے کہ آدمی آدمی کو ڈس رہا ہے. ایسے میں ضروری ہے کہ ہم کسی ایسے معاشرے کو تلاش کریں کہ جہاں لوگ مہر و محبت کے ساتھ یا گانگت کے ساتھ رہ رہے ہوں، جہاں جفا نہ ہو. وقلت الاعوان، جہاں قلت اعوان ہو وہاں نہ رہو، جہاں تمہارے دوست نہ ہو، جہاں تمہارے عزیز و اقارب نہ ہو، جہاں ان نون لوگ ہوں، اجنبی لوگ ہوں، ڈفرینٹ کلچر ہو، عقائد و نظریات مختلف ہوں، انسان رہ رہا ہے لیکن ایلین بن کے رہ رہا ہے. ایسا معاشرہ ہے کہ آپ کو یعنی 3 سال ہو گئے مجھے نہیں معلوم کہ ہماری اپنی گلی میں جو لوگ رہتے ہیں ان سب کو پہچانتا نہیں ہوں میں. کل 10 گھر ہیں لیکن 10 گھر کے لوگوں کو بھی نہیں پہچانتا میں کہ اس گھر کس گھر میں. کچھ لوگوں کو ضرور جانتا ہوں میں لیکن 10 گھر جو ہیں ہماری اپنی گلی کے ان سب لوگوں کو میں نہیں جانتا. وہ بھی ضرورت محسوس نہیں کرتے کہ کبھی تعلقات بڑھیں، سلام دعا ہو، کبھی ہمارے گھر میں کوئی تقریب ہو کوئی، تو ہم دعوت بھی دیتے ہیں لیکن کیسے دعوت دیں. ہم نے اپنے گھر میں مجلس رکھی، ہم نے دعوت دی، تشریف نہیں لائے وہ. ہم نے اپنے گھر میں نظر کا اہتمام کیا، وہ تشریف نہیں لائے. ان کے نظریات اور ہوں گے تو نہیں تشریف لائے وہ، کوئی ایسی بات نہیں ہے. تو آئیں گے تو شکل پتہ چلے گی کہ فلاں صاحب ہیں یا صاحبہ ہیں، اہل محلہ ہیں. تو ایک ایسا معاشرہ جس میں انسان رہتا ہو لیکن ایلین بن کے رہتا ہو، جس میں پتہ نہ ہو کہ آس پاس کون لوگ رہتے ہیں، جن سے ہماری فکری اور نظریاتی ہم آہنگی نہیں ہیں. میری والدہ بیمار ہوئی، ہمارے دروازے پہ 40 منٹ تک ایمبولینس کھڑی رہی، فرسٹ ایڈ ڈاکٹر دیتے رہے، 40 منٹ تک دروازے پہ ایمبولینس کھڑی رہی. ہمارے پڑوسی کو پتہ نہیں چلا کہ اس گھر میں ایمبولینس آئی اور یہاں سے کوئی مریض گیا، اور کب وہ گیا اور کب واپس آیا. تو اس طرح نفسا نفسی کا عالم ہے. ایک اچھی آبادی جہاں ہم رہ رہے ہیں، ایک اچھی آبادی، وہ نہیں ہے کہ کوئی آپ سمجھ رہے ہیں ڈیفینس میں رہنے یا کوئی ایسی جگہ ہے، لیکن یہ کیفیت ہے. کیوں ہے یہ؟ اس لیے کہ وہ فکری نظریاتی ہم آہنگی نہیں ہے. تو ایسے معاشرے میں انسان جب رہتا ہے تو خود بخود اجنبی بن جاتا ہے. اور مولانا فرماتے ہیں وَقِلَّتَ الْعَوَانِ عَلَىٰ طَاعَتِ اللَّهِ، اطاعتِ الٰہی میں تمہارے ساتھی نہ ملیں، اطاعتِ الٰہی میں تمہارے مددگار نہ ملے. ऐसे माशरे में ना रहो, मौला फरमा रहे कि ऐसे ऐसे सोसाइटी में ना रहो। बहरहाल अब काफी वक्त ले लिया मैंने, जितना टाइम मुझे दिया गया था वो पूरा हो गया है, बहुत सारी बातें और हैं लेकिन इसी पर खत्म करता हूं मैं कि एक आइडियल सोसाइटी में हर शख्स रहना चाहता है। किसका काम है एक आइडियल माशरा बनाना? बुनियादी तौर पर तो हुकूमत का काम है, रियासत का काम है कि वो हर माशरे को आइडियल माशरा बनाए, हर सोसाइटी को अमन अमान वाली सोसाइटी बना दे। लेकिन अगर ये काम हुकूमत नहीं कर रही है किसी भी वजह से, अपने नाअहली की वजह से या दम तवज्जोही की वजह से या उसके कंट्रोल में नहीं है बहुत सारी चीजें, तो जिस कदर हम कर सकते हैं कम्युनिटी की बुनियाद पर ये हमें करना चाहिए या नहीं करना चाहिए। आइडियल बात तो ये है कि हर स्कूल हमारा ऐसा हो जहां हमारे बच्चे अगर जाएं तो उनकी सही तरबियत हो, तालीम भी हो तरबियत भी हो। लेकिन अगर ऐसे स्कूल हुकूमत नहीं बना पा रही है या जो हुकूमत जिन स्कूलों को चला रही है वहां ऐसा माहौल नहीं है, ना तालीम है ना तरबियत है, तब हमारी ड्यूटी क्या है? हमारी ड्यूटी ये है कि हम अपने बच्चों के लिए खुद ऐसे स्कूल बनाएं कि जहां हमारे बच्चे कम अज कम महफूज रहें। बैठा हुआ हूं और नहीं मालूम कि वो जमीन कहाँ है, खला में है या जन्नत में है, लेकिन फाइल मेरे पास है। तो इस तरह के बहुत सारे मामलात हो चुके हैं लेकिन कुछ स्कीमें अब भी इस तरह की चल रही हैं। इसलिए सबसे अहम चीज जो है वो ये है कि जिन लोगों को हम पैसे दे रहे हैं या जो लोग इस स्कीम को लॉन्च कर रहे हैं वो रिलायबल है या नहीं है, काबिल एतमाद है या नहीं है। अगर वो काबिल एतमाद होंगे तो वो ख्वाब शर्मिंदा ताबीर होगा।